So let's open the time now for discussion where you can share what you learn and what is meaningful for you.
So गएको हप्ताको पार्टबाट तपाईले के सिक्नु भयो जो तपाई गएको हप्ता ज्वाइन गर्नु भएको थियो तपाईले बाँड्न सक्नुहुन्छ सधैं जस्तै अहिले तपाईलाई हामी यो समय दिन चाहन्छौं छोटकरीमा के सिक्नु भयो अनि जीवनमा कसरी लगाउन सकिन्छ त्यो तपाईले भन्न सक्नुहुन्छ कोही हुनुहुन्छ
So I just want to encourage you to share. Okay, go ahead.
Ram bhai, go ahead. I see your hand. अलिकति सानो सोध्छु नि अलिकति सानो सोध्नु सुनिन्छ
सुनेको छैन
अलिकति नजिकै बोल्नुस् कि
यो यार अध्यायमा जुन हामीले अस्ति अध्ययन गर्यौं अथवा हामीले यसबाट धेरै कुराहरू सिक्न सक्यौं जुन लाजरस बिरामी पर्दाखेरि जुन कुराहरू येशु प्रभुले निको पारुन् भनेर चाहिँ त्यहाँ खबर पठाएका थिए उनीहरूको दिदीबहिनीले तर प्रभुले निको पार्नु भएन
केही शून्य छैन
शून्य छ शून्य छ अहिले शून्य छ
अनि लाजरस बिरामी हुँदा चाहिँ निको पार्नु भएन तर लाजरसको मृत्युपछि चाहिँ उहाँले चाहिँ जीवित पार्नुभयो भन्ने कुराहरू किन भन्ने कुराहरू चाहिँ प्रश्न आउन सक्छ अथवा विभिन्न कुराहरू आउन सक्छ यसमा चाहिँ मैले बुझे अनुसार चाहिँ सर्वप्रथम लाजरसको मृत्युमा परमेश्वरको योजना देख्दछौँ किनकि प्रभु येशूले उहाँलाई विश्वास गर्ने र पछ्याउनेलाई अनन्त जीवन दिनुहुन्छ भन्ने कुरा यहुदीहरूले अथवा मानिसहरूले चाहिँ विश्वास गर्न सकेका थिएनन् साथै उहाँले विभिन्न आश्चर्य काम पनि गर्नुभएको थियो त्यो कुरा पनि यहुदीहरूले विश्वास गरेका थिएनन् अनि पिता र म एकै हुँ पनि भन्नुभएको थियो त्यो कुराहरू नै विश्वास गरेका थिएनन् त्यस कारण मानिसहरूको भिडलाई अथवा यहुदीहरूलाई चाहिँ पुनरुत्थान र जीवन म नै हुँ भन्ने विश्वास दिलाउनलाई लाजरसलाई चाहिँ मर्न दिनुभएको भन्ने कुराहरू पनि बुझ्न सकिन्छ र परमेश्वरको महिमाको लागि फेरि लाजरसलाई पुनरुत्थान अथवा जीवित पार्नुभयो भन्ने कुराहरू पनि हामी यहाँ बुझ्न सक्छौँ
धन्यवाद एकदम धन्यवाद वास्तवमा त्यो एकदम महत्त्वपूर्ण नै विषय थियो है अनि हुन्छ अरू को हुनुहुन्छ तपाईँ बाँड्न चाहनुहुन्छ गएको हप्ताबाट सिक्नु भएको कुरा
जय मसी
हजुर जय मसी
मैले पाएको चाहिँ यो विशेष गरी लाजरस मरियमको भाइ थिए र उनीहरू विश्वास गर्दथे तर पनि परमेश्वरले एउटा आफ्नो चमत्कार देखाउनलाई येशू ख्रिस्टले यहुदीहरूको विश्वासलाई अझै पूर्णता गराउनको लागि लाजरसलाई चाहिँ मृत्युसम्म पुगाउनु भयो र पछि गएर मरियमको विश्वास र ती यहुदीहरूलाई अझै परिपक्वता बनाउनको लागि यहुदीहरूलाई म चाहिँ परमेश्वरको पुत्र हुँ भनेर घोषणा गर्नलाई चार दिनसम्म मरेको लाजरसलाई फेरि परमेश्वरले जिउजाउनु भयो र आफ्नो शक्ति त्यहाँनिर देखाउनु भएको छ यही कुरा यहाँ दिएको छ र त्यहाँनिर पछाडि गएर हेऱ्यौँ भने त्यहाँ मरियमको र मार्थाको बिचमा अलिकता कुराकानी पनि भएको हामी देख्छौँ तर पनि ती नर्मल कुराहरू विशेष त परमेश्वरले येशू ख्रिस्टले म परमेश्वरको पुत्र हो भन्ने कुरा पुष्टि गरेको कुरा हामी यहाँ देख्छौँ हुन्छ धन्यवाद
धन्यवाद अरू कोही हुनुहुन्छ एकजना अरू तपाईँले
प्रभुले सबैसँग मिलेर बस्नु भनेर भन्नुभयो मध्येमा मानिसहरू त्यहाँ रोइरहेका थिए अनि प्रभु पनि मानिसहरूको रुवाईमा उहाँ प्रसन्न हुनु भएन उहाँ पनि रुनु भयो है यहाँ 35 भनेको छ प्रभु यसो रुनु 35 प्रभु यसो रुनु भयो त्यो अवस्थामा उहाँ पनि व्याकुल हुनुभयो, किनकि त्यो सबै मृतकको अवस्था त्यो मृत्युमा पुगेको अवस्थामा त्यहाँका सबै मानिसहरूले रोइराखेका थिए, कराइराखेका थिए। हाम्रो लागि चाहिँ सम्भव थिएन, तर पनि प्रभुको लागि सम्भव भएको कुराहरू चाहिँ उहाँलाई जानकारी गराउनको लागि यो सबै भएको थियो। प्रभुलाई महिमा भएको हुन्छ, धन्यवाद प्रभु। हामी रुँदा रुने, हाँस्दा हाँस्ने, हाम्रो प्रेम गर्नुहुने परमेश्वर उहाँ नै हुनुहुन्छ। धन्यवाद यहाँ,
धन्यवाद धन्यवाद।
मैले एउटा दुईवटा कुरा, यो चाहिँ लाजरसको मृत्युको चाहिँ अस्तिको यो बाइबल अध्ययनबाट यो चाहिँ एकदमै गहिरो कुरो रहेछ भनेर हामीले बुझ्यौँ, र त्यो परमेश्वरको महिमा देखाउनले त्यो घटना भएको कुराहरू हामीले बुझ्यौँ, र त्यसमा एउटा जीवनको पुस्तकमा नाम लेख्ने कुरा एकदमै स्पष्टसँग छ जसले मुक्तिको लागि भनेर। अर्को चाहिँ हाम्रो विश्वासको कुरो त्यहाँ स्पष्टसँग छ, हामीले विश्वास गरेको त्यहाँ छ, र त्यो कुरो चाहिँ अहिले पनि हाम्रो विश्वासको कुरोमा आधारित हुनुपर्छ, हामीले विश्वास गर्नुपर्छ भनेर त्यहाँनिर छ। र अनन्त जीवन पाउने बारेमा चाहिँ त्यहाँ एकदमै स्पष्टसँग लेखेको छ, त्यसरी हामीले अनन्त जीवन पाउनको लागि जीवनको पुस्तकमा त्यो लेखिएको कुरा चाहिँ हामी जस्तो प्रकाश 3:5 त्यहाँ चाहिँ मेटिने छैन भनेर त्यो पददेखि हेऱ्यौँ, र अनि 32 कुरो पनि अन्तिममा आएको थियो, जस्तो यसो यो हामीले रोमी 6:4-5 32 गाडी नै र त्यो चाहिँ आफूसँगै एउटा पुनरुत्थान हुनेको एउटा नमुना एउटा ऊ चाहिँ त्यो पनि हामीले त्यहाँ हेरेका थियौँ। त्यसैले यहाँबाट मुख्य कुरो चाहिँ हाम्रो यसो ख्रिस्टलाई गर्नुपर्ने विश्वास, परमेश्वरको वचनमा गर्नुपर्ने विश्वास, र त्यो विश्वासको कारणले हाम्रो जीवनको पुस्तकमा नाम लेखिनेछ, र हामीले अनन्त जीवन चाहिँ येशूमा पाउँछौँ, र हामीले येशूलाई प्रभु भनेर स्वीकार गरेर विश्वास गर्नुपर्छ भन्ने कुरो चाहिँ स्पष्ट आएको छ।
हुन्छ, धन्यवाद। आई थिंक वी शुड स्टप राइट हियर। मेनी पीपल शेयर्ड, आई डोन्ट नीड टू मेक कमेन्ट बिकज एभ्रीथिङ इज रिटन देयर। सो हामीले त्यहाँ फेरि पढ्यौँ भने त्यो हामीले भनेको कुराहरू सबै त्यहाँ छ, त्यसैले तपाईँले कमेन्ट गर्नुभएकोलाई धन्यवाद। हामी फेरि पनि याद गर्नेछौँ, अनि त्यो दुईवटा प्रश्न हप्ताभरि तपाईँले लेखेर आउनुहोस्। त्यसको मुख्य उद्देश्य नै यहाँ सुनेर गएपछि नबिर्सिएर दिनदिनै त्यसलाई अलिकति सोच्ने गर्दाखेरि चाहिँ हामीलाई परमेश्वरको वचनबाट धेरै आशिष हुन्छ। त्यसको उद्देश्य चाहिँ त्यो हो, अझै बुझ्न पनि मद्दत गर्छ। हुन्छ, थ्याङ्क यू। So brother, we should pray and start maybe. You are muted.
Okay, I got it. Well, I want to thank everyone for sharing. I'm very encouraged when you share.
तपाईहरु सबैले जब बाँड्नु हुन्छ, उहाँले भन्नु हुन्छ एकदमै उत्साहित हुन्छु म भनेर, अनि तपाईहरु सबैलाई धन्यवाद भनेर भन्नुहुन्छ।
So let's Pastor Silas, can you open us with a word of prayer?
हामी प्रार्थना गरेर आजको यो बाइबल अध्ययनलाई सुरु गर्नेछौँ। हामीलाई परमेश्वरले यो आजको खण्डबाट के सिकाउँदै हुनुहुन्छ, मुख्य तपाईँहरू आज आउनेहरूलाई चाहिँ एउटा उहाँले चाहिँ पुरै योभन्दा पहिलाको सिकाएको चाहिँ ब्रिफ पनि दिनुहुन्छ, त्यो चाहिँ एकदमै रमाइलो हुन्छ। त्यस कारणले राम्रोसँग ध्यान दिएर सुनौँ। आउनुहोस्, परमेश्वरसँग हामी बिन्ती गर्नेछौँ। प्रभु, हामी तपाईँलाई धन्यवाद दिन्छौँ। यो हाम्रो लागि कति ठुलो मौका हो, तपाईँको जीवित वचन सुन्ने, सिक्ने र बुझ्ने मौका हामीलाई तपाईँले दिनुभएको छ। तपाईँको वचनद्वारा हाम्रो जीवनमा अझै तपाईँको विश्वासमा हामीलाई गहिराईमा बढाउन सक्नुहुन्छ, हामी तपाईँलाई धन्यवाद दिन्छौँ। अनि आजको वचन तपाईँको दासले जो सिकाउँदै हुनुहुन्छ, तपाईँको आत्माले खटाएका शब्दहरू सिकाउनुहोस्। हामी जति सुन्नेछौँ, हाम्रो अन्तस्करण खोलिदिनुहोस्, कान आँखा हृदयका खोलिदिनुहोस्, ताकि तपाईँका वचनहरू हामी सुन्न, बुझ्न र बुझ्ने मात्रै होइन पालन गर्न सक्ने हुन सकौँ। यो समय तपाईँको हातमा राख्छौँ, येशू प्रभुको नाउँमा। आमेन, आमेन,
आमेन। थैंक यू। सो लास्ट वीक वी रेड अबाउट जीसस मिरेकल अफ रेजिंग लाजरस फ्रम द डेड।
अनि गएको हप्ता चाहिँ हामीले येशु प्रभुले लाजरसलाई मरेकोबाट बौडी उठाउनु भएको त्यो एउटा आश्चर्य कर्मको बारेमा हेरेका थियौँ।
So it was an amazing miracle and many of the Jews who saw it believed in Jesus' message.
अनि वास्तवमा लाजरसलाई येशु प्रभुले चार दिन गनाइसकेको लासलाई बौरी उठाउने चाहिँ एकदमै अचम्मको आश्चर्य कर्म थियो, अनि त्यो देखेर धेरै यहुदीहरूले विश्वास गरेको कुरा हामी त्यहाँ देख्दछौँ।
But not all believe because some of them remain skeptical.
त तर सबै यहुदीहरूले चाहिँ विश्वास गर्न सकेनन् किनभने कतिजनाले चाहिँ यसु प्रभुलाई खतम गर्ने विचारमा थिए.
So these people went and reported what Jesus did to the Jerusalem Jewish leaders.
अनि यी मानिसहरूले चाहिँ जो चाहिँ उहाँमा विश्वास गरेनन् यो सबै देखेर उनीहरूले चाहिँ जेरुसलेममा भएका यहुदी धर्मगुरुहरूलाई बताइदिए.
So let's read verses 45 to 53 to see what happens.
अनि त्यसपछि के भयो भनेर हेर्दालाई हामीले 45 पददेखि 53 पदसम्म अहिले हामी पढ्नेछौँ. मरियम कहाँ यो चाहिँ योहन्नाको सुसमाचार 11 अध्यायको 45 53 मरियम कहाँ आएका धेरै यहुदीहरूले येशूले भन्नुभएको गर्नुभएको काम देखेर उहाँमाथि विश्वास गरे. तर तिनीहरूमध्ये कोही चाहिँ फरिसीहरू कहाँ गएर येशूले गर्नुभएका कामहरू बताइदिए. तब मुख्य पुजारीहरू र फरिसीहरूले महासभाका सदस्यहरूलाई बोलाएर तिनीहरूलाई भने अब हामी के गरौँ किनभने यस मानिसले त धेरै चिन्हहरू गरिरहेछ. यसलाई यसै छोडिदिउँ भने सबैले यसमाथि विश्वास गर्नेछन् र रोमीहरूले आएर हाम्रो पवित्र स्थान र हाम्रो जाति दुवैलाई नष्ट पार्नेछन्. तर तिनीहरूमध्ये एकजना कैयाफाले यो त्यस वर्ष जो त्यस वर्षका प्रधान पुजारी थिए उनले तिनीहरूलाई भने तिनीहरू केही पनि जान्दैनौ तिमीहरू केही पनि जान्दैनौ समस्त राष्ट्र नष्ट हुनुभन्दा बरु जनताको निम्ति एकजना मारिनु मानिस मारिनुमा नै तिमीहरूले कल्याण छ भनी तिमीहरू बुझ्दैनौ. यो तिनीहरूले आफ्नै तर्फबाट भनेका थिएनन् तर त्यस वर्षका प्रधान पुजारी भएका हुनाले राष्ट्रको निम्ति येशू मर्नुपर्छ भन्ने अगमवाणी बोलेका हुन्. राष्ट्रको निम्ति मात्र तिनले यो भनेका थिएनन् तर छरपट भएका परमेश्वरका सन्तहरूलाई एकसाथ जम्मा गर्नलाई यो भनिएको थियो. त्यसैले त्यस दिनदेखि तिनीहरूले उहाँलाई मार्ने मतो गरे.
Okay, so after they reported it to them, the chief priests and Pharisees then gathered together the Jewish council.
अनि वास्तवमा ती फरिसीहरू ती यहुदीहरू जो चाहिँ येशूमा विश्वास गरेका थिएनन् उनीहरूले जेरुसलेममा भएका यहुदी अगुवाहरूलाई लिडरहरूलाई भने. त्यसपछि उनीहरू त्यहाँ महासभाको सभा बसेर यस विषयमा छलफल गर्न थाले.
So this council was the select group of religious leaders who were in charge of all the religious affairs of the nation of Israel.
अनि वास्तवमा त्यो सभा घरमा जम्मा भएका व्यक्तिहरू चाहिँ सबै चुनिएका अगुवाहरू हुन्थे र उनीहरूले इजरायल जातिहरूको अथवा इजरायल देशको जे जे विषयहरू छ त्यस विषयमा उनीहरू छलफल गरे उनीहरूले.
So this council was the ruling body of Judaism in the nation.
अनि उनीहरूको इजरायली देशमा शासन गर्ने अङ्ग नै यो गुरुहरूको के भन्छ इजरायली धर्म गुरुहरूको सभा चाहिँ थियो.
So we ask ourselves the question, how will this council react to what was reported to them about what Jesus did in raising people from the dead?
अनि वास्तवमा हामीले यहाँनिर हेर्दछौँ कि जब येशु प्रभुले मान्छे मरेकोलाई भ्युताउनु भएको कुरा चाहिँ मानिसहरूले यो सभाघरका पुजारी यी मानिसहरूलाई फरिसीहरूलाई त्यसको त्यो भने त्यसपछि यिनीहरूले चाहिँ अब कस्तो खालको प्रतिक्रिया दिनेछन् त भन्ने कुरा चाहिँ हामी यहाँ हेर्छौँ.
So how would this ruling council respond? Will they also believe in Jesus or will they be skeptical and disbelieve what they hear?
वास्तवमा त्यो येशु प्रभुले मरेको व्यक्तिलाई भिषेक बनाएको कुराहरू यो सबै सुनेपछि यो धर्मगुरुहरूको सभामा उनीहरूले येशूलाई विश्वास गर्छन् कि उनीहरूले इन्कार गर्छन् उनीहरूको प्रतिक्रिया के हुनेछ?
Sadly, as we read in this passage, the council responded not in faith but in fear.
तर वास्तवमा दुःखको कुरो चाहिँ यहाँ हामीले देख्दछौँ ती सभाका व्यक्तिहरू ती सबै धर्मगुरुहरूले येशू प्रभुलाई विश्वास गरेर स्वीकार्ने कुरा भन्दा ती महासभाकाहरूले चाहिँ यसु प्रभुसँग डराएर यसुलाई चाहिँ कसरी खतम बनाउने त्यस्तो खालको त्यसको विरुद्धमा चाहिँ उनीहरू खडा भएको कुरा हामी यहाँ देख्दछौँ.
So what were they fearful about?
अनि उनीहरू के कुरामा डराएका थिए त यी महासभाकाहरू?
They were afraid that if they took no action, more and more people will believe in Jesus.
उनीहरू डराएको कारण चाहिँ के थियो भनेदेखि उनीहरूले यसको बारेमा केही पनि गरेनन् भने धेरै जस्तो मान्छेहरू यसलाई विश्वास गर्न थाल्छन् जुन चाहिँ उनीहरूको अधिकारमा चाहिँ समस्या आउँछ भन्ने उनीहरूले त्यसको डर मानेका थिए.
And as more and more people believe in Jesus, it may cause a political problem for them.
अनि यदि धेरै मानिसहरूले यसलाई स्वीकार गरेर विश्वास गर्न थाले भने उनीहरूको लागि चाहिँ एउटा रोमी साम्राज्यसँग नै राजनीतिक समस्या पर्न आउँछ भन्ने उनीहरूको सोच भयो.
Now remember, Israel at that time was under occupation and they were ruled by the Romans.
अनि तपाईँले यो सम्झनुहोस्, इजरायली आफै देश भए तापनि उनीहरू यस बेलामा चाहिँ रोमीहरूको शासन मुनि थिए. रोमीहरूले यिनीहरूमाथि शासन गरिराखेका थिए.
The Jews, they hated the Romans. But they were also very afraid of causing any political disturbance.
Astama yehudiharule romiharulai chai sarai ghrina garthe ra pani rajnitik rupma unharle ajhai dukha delan bhanne dar chai unharlai thiyo.
Because if there is a political disturbance, if there is a rebellion against the Romans, the Romans would come and send in the soldiers to punish them.
अनि वास्तवमा यी धेरै मानिसहरू यसुको पछि लाग्न थाले भने सायद रोमीहरूको विरुद्धमा ती मानिसहरू उठ्न थाल्लन्. त्यसले गर्दा रोमीहरू चाहिँ अब आफ्नो अधिकार लिएर फेरि त्यसलाई दबाउन आउलान्. त्यो सबै कुराहरूले चाहिँ समस्या आउँछ भनेर यी सभा महासभाका सदस्यहरू यी धर्मगुरुहरू चाहिँ डराएका थिए.
So this Jewish council, they were afraid that if more and more people believe in Jesus, it might cause a rebellion against Rome.
अनि ती धर्मगुरु महासभाका धर्मगुरुहरूको चिन्ता चाहिँ के थियो भने धेरैभन्दा धेरै मानिसहरूले येशूमा विश्वास गरे भनेदेखि ती मानिसहरू रोमीको विरुद्धमा होलान् र रोम चाहिँ उठेर फेरि उनीहरूलाई आक्रमण गर्न उनीहरूलाई नाश गर्न आउला भन्ने त्यो खालको डर उनीहरूलाई थियो.
Then the Romans may come and punish the religious leaders, the leaders, which is the council, and even destroy the nation of Israel.
अनि उनीहरूको डर चाहिँ के थियो भनेदेखि यसरी रोमीहरू रिसायो भने उनीहरू आएर यहुदी राज्यलाई र उनीहरूको महासभा उनीहरूको अगुवाहरूलाई नै नाश गरेर उनीहरूको राज्यलाई नै खतम गरिदेला भन्ने डर चाहिँ उनीहरूमा परेको थियो.
Caiaphas, the leader of the council, therefore said that it was better to kill Jesus.
अनि यो केफास भन्ने जो त्यो काउन्सिलको मुख्य अगुवा थिए उनीहरूले चाहिँ एउटा विचार निकाले बरु एकजना मार्नुमा चाहिँ यो समाधान होला भनेर येशूलाई मार्ने योजनातिर उनीहरू लागे.
Because he was afraid of the Roman retaliation.
अनि किनभनेदेखि काइफा भन्ने व्यक्ति जो थिए प्रधान पुजारी थिए उनी चाहिँ रोमीहरू चाहिँ उठेर आउलान् भन्ने कुरामा चाहिँ उनी डराएका थिए.
So the council decided to find ways to put Jesus to death.
त्यसपछि यो महासभाको सभाले चाहिँ एउटा डिसिजन एउटा निर्णय के गर्यो भने उनीहरूले कसरी येशूलाई चाहिँ मृत्युदण्ड दिने भन्ने यस्तो योजना गर्ने उनीहरूले निर्णय गरे.
So from that point on, Jesus kept away from public appearances.
अनि त्यो समयदेखि येशू प्रभु अब सार्वजनिक रूपमा सबै मानिसहरूको बिचमा आएर सेवकाई गर्ने कुराहरूबाट चाहिँ उहाँ रोकिनु भयो र उहाँ चाहिँ एक प्रकारले अलिकति अलग्गै गाउँतिर जानुभयो.
So he would wait in the countryside until the right time came.
जबसम्म उहाँको समय ठिक समय आउँदैन त्यतिखेरसम्मको लागि उहाँ चाहिँ अलिकति देखा नपरेर गाउँ गाउँतिर चाहिँ गएर रहन थाल्नुभयो.
He would wait until it was God's time for him to sacrifice his life for the world.
And while it's in Tetikersamo Porhonobo, Jun Belama, Parmeshwarle, Sansarko Lagi, Wahako, Balidanko, Samay Tognobak, Zutu Samayko Lagi, Wah, Porhonobo.
So when he knew that the right time came, he would show himself in public again in Jerusalem.
And while I yokura tatio, ki jaba samay tik aundata, tespachi sarvazani grupma wa niskinunza, and in Jerusalem ko lagi tayar hununza.
Because he knew that they will be out to arrest him and to put him to death.
And kinaman deki, while I tatio ki jaba wa sarvazani grupma niskinunza, ye ma sabaka. धर्मगुरुहरुले चाहिँ उहाँलाई पक्रेर चाहिँ उहाँलाई मार्ने काम गर्ने छन्।
So let's read the last four verses of chapter 11 from verses 54 to 57.
अब हामी 11 अध्याय योहन्नाको सुसमाचार 11 अध्यायको बाँकी चारवटा पदहरू पढ्ने छौं। त्यो चाहिँ 54 देखि 57 सम्म ती पदहरू हामी फेरि पढ्ने छौं। यसै कारण येशू फेरि यहुदियाका बीचमा खुलमखुला हिँडुल गर्नु भएन, तर त्यहाँबाट उजाड स्थानको नजिकमा रहेको इफ्राइम भन्ने सहरमा जानुभयो र त्यहाँ चेलाहरूसँग बस्नुभयो। यहुदीहरूको निस्तार चाड नजिकै थियो र गाउँ गाउँबाट धेरैजना आफू आफूलाई शुद्ध पार्न भनी निस्तार चाडको आरम्भ हुनु अघि जेरुसलेममा गए। तब तिनीहरूले येशूलाई खोजे अनि तिनीहरू मन्दिरमा खडा हुँदा आपसमा भन्न लागे, तिनीहरूलाई कस्तो लाग्छ, के उनी चाडमा आउलान्? मुख्य पुजारीहरू र फरिसीहरूले चाहिँ येशूलाई पक्रन उहाँ कहाँ हुनुहुन्छ भनी कसैले थाहा पाए खबर गर्नु भन्ने आज्ञा दिएका थिए।
So this ends chapter 11.
अनि यस यहाँसम्मको कुरामा चाहिँ 11 अध्याय योहन्नाको समाचार सुसमाचारमा यो चाहिँ हामीले सकेका छौँ अहिलेसम्म।
So this actually completes the first half of John's gospel, which is from chapter 1 to chapter 11.
अनि योहन्नाको सुसमाचारको पहिलो आधा भाग चाहिँ योहन्नाको सुसमाचार 1 अध्यायदेखि 11 अध्यायसम्म अब आधा चाहिँ कम्प्लिट हामीले सकेका छौँ।
So I want to congratulate you for completing the first 11 chapters. We've gone through 22 lessons, and I want to congratulate you for your faithfulness to God's word.
अनि वास्तवमा अहिलेसम्म योहन्नाको सुसमाचार सुरु गरेदेखि 22 हप्तासम्म 22 पाठ हामीले गरेका छौँ, अनि यसद्वारा चाहिँ 11 अध्यायसम्म एकदेखि सिकेका छौँ। अनि तपाईँलाई यसको लागि बधाई दिन चाहन्छु, तपाईँको निरन्तर सहभागिता र विश्वासयोग्यताको लागि।
The second half of the chapter, the second half of the book from chapter 12 onwards, almost all of it covers the last week of Jesus' life.
अनि वास्तवमा योहन्नाको सुसमाचार 12 देखि उसो अब आउने बाँकी आधा भाग यो चाहिँ केवल येशू प्रभुको जीवनको अन्तिम हप्ता जो उहाँले सेवा गर्नुभयो त्यो अन्तिम हप्ताको मात्रै कुरा चाहिँ त्यो आधा भागमा लेखिएको हामी पाउँदछौँ।
So the last week of Jesus' life is called the Passion Week, and it's a very important week in the whole ministry, if not the most important week in the whole ministry of Jesus.
वास्तवमा येशू प्रभुको जीवनको अन्तिम हप्तालाई चाहिँ प्यासन हप्ता भनेर भन्दछन्, अनि यो चाहिँ वास्तवमा उहाँको जीवनको सेवाकाई भन्दा अथवा सबै सेवकाई भन्दा मुख्य सेवकाईको समय, उहाँले गर्नुहुने उद्धारको काम गर्नुभएको समय भनेर हामीले बुझ्दछौँ।
And John would dedicate the next 8 or 9 chapters from chapter 12 downwards just to talk about what Jesus did in the last week.
अनि वास्तवमा प्रेरित योहन्नाले योहन्नाको सुसमाचार जसले लेखे उनले अब योहन्ना 12 अध्यायदेखि अन्तसम्म करिब करिब 8-9 अध्याय चाहिँ केवल येशू प्रभुले उहाँले त्यो अन्तिम हप्तामा चाहिँ के गर्नुभयो भनेर ती सबै डिटेलमा उनले लेख्दछन्।
So I would like to take some time to briefly review the 11 chapters of John which we have completed in this 22 weeks.
अनि यो 22 हप्तामा हामीले योहन्नाको सुसमाचार 1 अध्यायदेखि 11 अध्यायसम्म जो हेरेका छौँ त्यसलाई अहिले हामी छोटकरीमा रिभ्यु गर्दछौँ एक अध्यायदेखि एघार अध्यायसम्म.
We will once again consider the life of Jesus, who he is, and his purpose and goal in coming into this world.
अनि वास्तवमा फेरि हामीले यो रिभ्यु गर्दाखेरि येशु प्रभुको जीवनको बारेमा फेरि हामीले हेर्नेछौँ. उहाँ को हुनुहुन्थ्यो संसारमा, के किन आउनु भएको थियो र उहाँले के गर्नुभयो, यी कुराहरूको बारेमा फेरि हामी रिभ्यु गरेर हेर्नेछौँ.
Hopefully this will give you a big picture of Jesus' life and his purpose.
अनि वास्तवमा यो रिभ्यूले चाहिँ तपाईँलाई येशु प्रभुको जीवनको उद्देश्य र जीवनको एउटा ठुलो पिक्चर भनेको चाहिँ एउटा बृहत बुझ्ने एउटा तस्विर चाहिँ तपाईँलाई दिन्छ भन्ने आशा हामीले राखेका छौँ.
Okay, so let's begin. Jesus was born to Jewish parents in Bethlehem.
वास्तवमा अब हामी सुरु गर्नेछौँ हाम्रो रिभ्यू. येशु प्रभु बेथलेहेममा यहुदी परिवारमा जन्मनु भएको थियो.
Very little is heard about his life before he was 30 years old. He just stayed at home and was a very ordinary person.
वास्तवमा उहाँ जन्मेदेखि 30 वर्षको हुँदासम्म उहाँको बारेमा धेरै कम कुरा मात्रै थाहा भयो. उहाँ चाहिँ साधारणतया घरमा बस्नुभयो, त्यही काम गर्नुभयो, तर उहाँले आफ्नो सेवकाई सुरु गर्नु भएन 30 वर्षको उमेरसम्म.
Then at the age of 30 years, he set out on his public ministry, teaching and preaching about the kingdom of God.
तर जब उहाँ 30 वर्षको पुग्नुभयो, 30 वर्षमा चाहिँ उहाँले सार्वजनिक रूपमा जुन सेवा गर्न आउनु भएको थियो, परमेश्वरको राज्यको बारेमा परमेश्वरको वचन शिक्षा दिन प्रचार गर्न उहाँले सुरु गर्नुभयो.
During the 3 years of his ministry, he healed multitudes of sick people, he cast out demons, and he worked amazing miracles in public.
अनि त्यो 3 वर्षको सेवकाई हो. 30 वर्षदेखि 33 वर्षसम्म जो उहाँले गर्नुभयो, ती बेलाहरूमा उहाँले प्रशस्त बिरामीहरूलाई अभिषेक बनाउनु भयो, कति अचम्म अचम्मका कामहरू गर्नुभयो, धेरै कुराहरू चाहिँ उहाँले मानिसहरूको बिचमा गर्नुभयो.
These miracles were so amazing, they had never been seen before. And these miracles and other evidences affirm his claim that he was from God.
अनि वास्तवमा येशु प्रभुले यो 3 वर्षमा जुन जुन आश्चर्य कर्महरू अचम्मका कामहरू गर्नुभएको थियो त्यो कहिले कसैले गरेको थिएन. अनि यी सबै अचम्मका कामहरू जो परमेश्वरबाट आएको व्यक्तिले मात्र गर्न सक्थ्यो, त्यस कारणले यो कुराले प्रमाणित गरेको थियो कि उहाँ चाहिँ परमेश्वरबाट आउनु भएको व्यक्ति हुनुहुन्थ्यो.
For example, throughout the Gospel of John, we see that Jesus claimed that his origin is from heaven and that he is the unique Son of God sent from God the Father.
अनि वास्तवमा युहन्नाको सुसमाचारमा प्रेरित युहन्नाले येशु प्रभुले भनेका सबै कुराहरू प्रश्नसँग लेखिरहेको हामी देख्दछौँ कि उहाँले भन्नुभएको थियो उहाँ चाहिँ स्वर्गबाट आउनुभएको, उहाँ स्वर्गको परमेश्वरको पुत्र हुनुहुन्छ भनेर उहाँले आफ्नो बारेमा यसरी परिचय दिनुभएको थियो.
But Jesus did not come simply to perform miracles and heal the sick.
तर वास्तवमा येशु प्रभु आश्चर्य कर्म र बिरामी अभिषेक पार्ने यी कुराहरूको लागि मात्रै वास्तवमा आउनु भएको थिएन.
He was sent from heaven, he was sent from God for a far more important purpose.
उहाँलाई चाहिँ परमेश्वरले स्वर्गबाट त्योभन्दा एकदम बिरामी अभिषेक पार्ने र आश्चर्य कर्म गर्ने भन्दा एकदमै महत्त्वपूर्ण उद्देश्यको लागि पठाउनु भएको थियो.
And that purpose was to save the people of the world from their sin.
अनि त्यो उद्देश्य चाहिँ संसारका मानिसहरूलाई उनीहरूको पापबाट कसरी बचाउने, त्यो बचाउने काम गर्ने कुरा थियो.
And so how would Jesus accomplish this purpose that God sent him?
अब परमेश्वरले जुन उद्देश्यको लागि येशूलाई संसारमा पठाउनु भएको थियो, येशू प्रभुले यो परमेश्वरले पठाएको उद्देश्य कसरी पूरा गर्नुभयो त?
Jesus would accomplish salvation for the world by first living a sinless life.
येशू प्रभुले संसारको लागि उद्धारको कुरा यसरी पूरा गर्नुभयो कि उहाँले चाहिँ पाप रहित जीवन जिउनुभयो.
It was a life without any wrongdoing.
अनि त्यस्तो खालको जीवन केवल येशूले मात्रै जिउनु भएको त्यो चाहिँ कति पनि गलत काम नगरेर कति पनि पाप नगरेर
Jesus is the only one, he was the only one who has person in the world who has ever lived a sinless life without doing anything wrong.
वास्तवमा संसारमा जिउने मान्छेहरू मध्ये येशू मात्रै एउटा व्यक्ति हुनुहुन्छ जसले चाहिँ कुनै पाप र कुनै गलत नगरिकन पाप रहितको जीवन उहाँले जिउनु भयो.
Even his worst enemies could not say anything about him doing anything wrong or committing any sin.
वास्तवमा उहाँको सबभन्दा मन नपर्ने उहाँलाई घृणा गर्ने शत्रुले पनि येशू प्रभुले कुनै गल्ती गरेको कि उहाँले कुनै पाप गरेको उहाँले कुनै मिस्टेक गरेको केही त्यो देखाउन सकेको थिएन.
However, even though he lived a sinless life, he would die a cruel, suffering death on the cross.
अनि हामी यहाँ जान्दछौँ उहाँले पाप रहित कुनै गल्ती नभएको एकदम सिद्ध जीवन जिएको भए तापनि मानिसहरूको पापको लागि उहाँले सबभन्दा दुःखदायी श्रापित मृत्यु मर्नु पर्ने थियो.
Since Jesus had no sin, his death of great suffering would be the payment for the sins of the world.
अनि वास्तवमा येशू प्रभु चाहिँ पाप रहित हुनु भएको कारणले नै उहाँले भोग्नु भएको दुःख र उहाँले बलिदान भएर मर्नु भएको कुराले संसारको मानिसहरूको सबै पापको मूल्य चाहिँ तिरिदिन्थ्यो.
So the suffering he endured on the cross was not punishment for his own wrongdoing, but it was the punishment for all our wrongdoing, your wrongdoing and my wrongdoings.
अनि येशु प्रभुले जुन दुःख भोग्नुभयो क्रस क्रुसमा बलिदान भएर त्यो सबै कष्ट वेदना भोग्नुभयो त्यो सबै उहाँको आफ्नै कति पनि गल्ती कति पनि अपराध कति पनि पापको लागि गर्नुभएको थिएन तर त्यो सबै संसारका मानिसहरूको पापको लागि तपाईँ र मेरो पापको लागि उहाँले यो दुःख भोग्नु भएको थियो.
So this purpose of salvation was of the world was the primary goal that Jesus lived his life.
वास्तवमा येशू प्रभुले संसारमा हुँदाखेरि पाप रहित जीवन जिउनु भएको मुख्य लक्ष्य नै यो संसारको मानिसहरूको पापको लागि बलिदान हुने र उनीहरूको उनीहरूलाई पापबाट छुटकारा दिने यो उद्देश्य उहाँको थियो.
He knew clearly that he came into the world in order to give his life to purchase the salvation of the world.
अनि उहाँलाई प्रष्ट थाहा थियो उहाँ यो संसारमा आउनु भएको चाहिँ उहाँको आफ्नो जीवन बलिदान दिएर संसारका सबै मानिसहरूलाई उनीहरूको पापबाट छुटकारा दिएर उनीहरूलाई अनन्त जीवन दिने कुराको लागि उहाँ आउनुभएको थियो.
This was the purpose that the Father gave to him, and Jesus willingly, I emphasize willingly, did it and he accomplished it.
अनि वास्तवमा पिताले पुत्रलाई येशूलाई संसारमा पठाउनु भएको मुख्य उद्देश्य यही संसारको मानिसहरूको पापको निम्ति बलिदान हुनलाई उहाँलाई पठाउनु भएको थियो. अनि उहाँले चाहिँ सो इच्छाले हिज नकिचाइकन आफ्नो इच्छाले यो सबै बलिदान र दुःख भोग र मृत्युसम्म आफैलाई सुम्पिने काम उहाँले गर्नुभयो.
So in the short 3 years that Jesus ministered in public with his disciples, he predicted to them that in Jerusalem he would suffer and die, but he would also rise from the dead.
Bastama yo 3 barsha ko sewakai ma jab waha le chela haru sanga ra aru manish haru sanga waha le sewakai gardai hununthyo prachar gardai hununthyo waha le kayau patak waha marnu hune dukha bhognu hune balidan hunu hune tara मरेकोबाट फेरि बौरी उठ्नु हुने कुराको बारेमा पटक पटक भन्नुभएको थियो.
Now, so at the very end of Jesus' 3-year public ministry, he entered into Jerusalem for the last time.
अनि जब उहाँको 3 वर्षको सेवाकाई पूरा भयो त्यसपछि जब जेरुसलेममा उहाँ प्रवेश गर्नुभयो उहाँ चाहिँ उहाँको जीवनको अब अन्तिम पटक उहाँ जेरुसलेममा जाँदै हुनुहुन्थ्यो.
He spent 1 week there, mostly in private teaching to his disciples, his 12 disciples.
अनि वास्तवमा जेरुसलेममा प्रवेश गरिसकेपछि उहाँले एक हप्तासम्म त्यहाँ बस्नुभयो अनि त्यो एक हप्ताको समयमा चाहिँ प्राय गरिकन व्यक्तिगत रूपमा अथवा उहाँको चेलाहरूको बीचमा मात्रै उहाँले शिक्षा दिएर उहाँले समय बिताउनु भयो.
At the end of that 1 week, just as he predicted, he was crucified on the cross and he died a lonely death of suffering.
अनि उहाँले जसरी आफ्नो मृत्युको बारेमा भविष्यवाणी गर्नुभएको थियो भन्नुभएको थियो त्यस अनुसार त्यो एक हप्ताको अन्तमा उहाँ पक्राउ पर्नुभयो क्रुसमा मर्नुभयो र सबै मानिसहरूको पापको लागि उहाँले त्यो दुःख भोग्नुभयो र गाडिनुभयो.
All of his disciples, every one of them, every last of them, all ran away in fear during his crucifixion.
जब उहाँलाई पक्राउ परेर क्रुसमा चढाइने काम भयो उहाँका चेलाहरू मध्ये सबै प्रत्येक चाहिँ डरले त्यहाँबाट भागे.
But just as Jesus predicted, God raised him from the dead.
तर येशु प्रभुले जसरी आफ्नो बारेमा भन्नुभयो त्यो त्यस अनुसार परमेश्वरले उहाँलाई मृत्यु भएको ठाउँबाट बौरी उठाउनु भयो.
And he appeared to his disciples, and his disciples were completely shocked by his miraculous resurrection.
अनि उहाँ जब बौरी उठ्नुभयो उहाँ चेलाहरूको बीचमा देखा पर्नुभयो जुन प्रकारले उहाँ बौरी उठ्नु भएको थियो त्यो आश्चर्य कुरा देखेर उहाँका चेलाहरू छक्क परेका थिए.
And Jesus remained with them for 40 days after his resurrection.
अनि येशू प्रभुको पुनरुत्थानपछि उहाँको चेलाहरूको बीचमा उहाँ 40 दिनसम्म रहनुभयो.
For 40 days after he rose from the dead, he walked with them, he talked with them, he ate with them.
40 दिनसम्म जब उहाँ मृत्युबाट गाडिएर बौरी उठ्नुभयो त्यसपछि उहाँका चेलाहरूसँग सँगसँगै हिँड्नुभयो सँगसँगै खानुभयो सँगसँगै उनीहरूलाई सिकाउनु भयो 40 दिनसम्म उहाँले बिताउनु भयो.
At the end of the 40 days, he was taken up into heavens in the clouds to be once again reunited with the Father.
तर जब 40 दिन सिद्धियो उहाँलाई उहाँ चाहिँ बादलमा उठाइनु भयो र स्वर्गमा परमेश्वरसँग फेरि एक हुनलाई जानुभयो.
But Jesus promised that he would one day come back again to resurrect all of those who believe in him.
तर येशु प्रभुले प्रतिज्ञा गर्नुभएको छ एक दिन उहाँ फेरि उहाँमा विश्वास गर्ने सबैलाई लिनलाई दोस्रो चोटि फेरि पृथ्वीमा आउनुहुनेछ.
For all who believe in him, he will resurrect them and take them to be with him forever in his Father's kingdom.
अनि जब दोस्रो चोटि उहाँ आउनुहुन्छ जतिले उहाँमाथि विश्वास गरेका छन् भरोसा गरेका छन् उहाँहरूलाई लिएर सदाको निम्ति पिताको साथमा यी सबैजनाहरूलाई सधैँ लग्नुहुनेछ.
This future resurrection to eternal life is the unshakable hope of every believer in Jesus Christ.
अनि येशू ख्रीष्टमा विश्वास गर्ने प्रत्येक विश्वासीहरूको लागि जब येशू दोस्रो चोटि आउनुहुन्छ हामी सबै पनि फेरि उहाँसँगै बौरी उठेर नयाँ महिमित शरीर पाउने कुरा यो चाहिँ एकदमै निश्चित कुरा हो सबैको लागि.
So John was one of the 12 specially chosen disciples of Christ. And he saw with his own eyes all these events of Jesus' life unfold before him.
वास्तवमा प्रेरित युहन्ना जसले यो युहन्नाको सुसमाचार लेखेका छन् उनी चाहिँ 12 जना येशूका चेलाहरू मध्ये एकजना थिए उनले चाहिँ आफ्नै आँखाले सम्पूर्ण कुरा जुन येशू प्रभुले गर्नुभएको थियो भन्नुभएको थियो सम्पूर्ण कुरा चाहिँ आफ्नै आँखाले देख्नु भएको थियो.
And John was with Jesus during the 3-year public ministry, and he was an eyewitness to all the things that Jesus taught and all the things that he did.
अनि योहन्नाले ती कुराहरू लेखेका छन् जुन कुराहरू सबै उनी आफू गवाही थिए जुन येशूले सिकाउनु भएको र उहाँले गर्नुभएको कुराहरू ती सबै कुराहरू उनले लेखेका थिए.
And so he wrote this gospel account in order that we too might also know the Jesus that he knew.
उनले यो सुसमाचारको सबै येशू प्रभुले भनेका र गरेका कुराहरू र भएका कुराहरू लेखेका छन्, जसले गर्दा जसरी उनले येशू प्रभुलाई चिनेर विश्वास गरेर मुक्ति पाए हामीले पनि उहाँलाई चिन्न सकौँ.
And so that we can experience some of the things he experienced so that we also can believe in Jesus.
अनि ताकि हामीले पनि उनले जस्तै अनुभव गरेका कुराहरू अनुभव गर्न सकौँ र हामीले पनि येशु प्रभुमा विश्वास गर्न सकौँ.
So as I spoke earlier, John's gospel account can be divided into two halves.
अनि अघि मैले भनेको जस्तै युहन्नाको सुसमाचार चाहिँ दुई भागमा बाँड्न सकिन्छ.
In the first half, which comprises of chapter 1 through 11, John records some key events in the 3-year public ministry of Jesus.
अनि पहिलो खण्डमा 1-11 सम्म येशू प्रभुको सेवाकाईको बारेमा जो प्रेरित युहन्नाले लेख्दैछन् त्यहाँ चाहिँ येशू प्रभुले गर्नुभएको मुख्य मुख्य घटनाहरूको बारेमा उनले उल्लेख गरेका छन्.
In the second half, from chapter 12 to 21, John devotes the entire account to the events in the last week of Jesus' life.
तर दोस्रो भाग जो चाहिँ 11-21 सम्म छ त्यो दोस्रो भागमा चाहिँ येशू प्रभुले अन्तिम हप्ताभरि जे जे गर्नुभएको छ उहाँको जीवनको बारेमा अन्तिम हप्तामा गर्नुभएको कुराको बारेमा अनि त्यहाँ चाहिँ उनले लेखेका छन्.
So these are the events that led to Jesus' crucifixion and his resurrection and appearance to the disciples.
अनि ती घटनाहरू चाहिँ येशू प्रभुको क्रुसमा पक्राउ पर्नु भएको, क्रुसमा टाँगिनु भएको, मर्नु भएको, त्यसपछि गाडिनु भएको, बौरी उठ्नु भएको, फेरि चेलाहरूको बीचमा उहाँ देखा पर्नु भएको, यी सबै कुराहरू चाहिँ उनले लेखेका छन्.
We've just completed the first 11 chapters. Let me briefly review the important points of each chapter.
अनि हामीले 11 अध्याय 1-देखि युहन्नाको सुसमाचार जो सिद्धाएका छौँ तपाईँलाई ती 11 अध्यायमा लेखेका मुख्य मुख्य पोइन्टहरूको बारेमा रिभ्यू गर्न चाहन्छौँ छोटकरीमा.
So in chapter 1, right from the start, John declares that Jesus existed from the beginning of time.
अनि एक अध्यायमा नै युहन्नाले यो कुरा घोषणा गर्दछन् येशू प्रभु चाहिँ समय सुरुभन्दा अगाडि नै हुनुहुन्थ्यो अथवा येशू प्रभु सधैँ त्यहाँ हुनुहुन्थ्यो.
He says that right from the beginning, Jesus was with God and Jesus was the Creator God.
अनि उनले त्यहाँ भनेका छन् सुरुमा नै आदिमा येशू परमेश्वरसँग हुनुहुन्थ्यो अनि उहाँ नै सृष्टिकर्ता हुनुहुन्थ्यो.
John wants us to know clearly that Jesus is from God and he is one in unity with God.
अनि युहन्नाले यो कुरा हामीलाई प्रष्ट बुझाएर बुझाउन खोजेका छन् त्यो चाहिँ येशू प्रभु परमेश्वरसँग हुनुहुन्छ र येशू प्रभु र परमेश्वर एक हुनुहुन्छ, उहाँ एकतामा हुनुहुन्छ, यो कुरा उनले प्रष्ट पार्दछन्.
So this important theme of Jesus' unity with God is repeated many times throughout the 11 chapters.
अनि गएको 1-11 अध्याय युहन्नाको सुसमाचारमा येशू प्रभु र परमेश्वर एकै हुनुहुन्छ, सँगै हुनुहुन्छ भन्ने कुराको बारेमा धेरै चोटि त्यो दोहोरिएको छ.
So because Jesus is the creator God, in him was life, and he is the true light that enlightens every person.
अनि येशू नै सृष्टिकर्ता हुनु भएको हुनाले उहाँमा ज्योति थियो र उहाँकै सत्य ज्योतिले चाहिँ हरेक व्यक्तिलाई चाहिँ ज्योति दिदछ.
So in chapter 1, particularly verses 10 and 11, John presents a second important theme that he would progressively highlight through the 11 chapters.
अनि 11 अध्यायको 10 र 11 पदमा जुन कुरा प्रेरित युहन्नाले लेख्दछन् त्यो महत्त्वपूर्ण कुरा चाहिँ त्यसपछिका 11 अध्यायहरूमा चाहिँ उनले त्यसलाई दोहोऱ्याएका छन्.
This theme is that he would show that Jesus, the Creator God, came into the world, But the world did not recognize him.
And त्यो कुरो चाहिँ उनले यसरी भनेका थिए, येशु जो सृष्टिकर्ता परमेश्वर हुनुहुन्छ संसारमा आउनु भयो तर संसारले उहाँलाई चिन्न सकेन.
They did not recognize him, they did not know him.
उनीहरूलाई संसारले उहाँलाई चिनेन, उहाँलाई उहाँ को हुनुहुन्छ भनेर जान्न सकेन.
In fact, Jesus came to his own people, the Jews, and even his own people rejected him.
अनि वास्तवमा येशु प्रभु उहाँको आफ्नै जनहरू यहुदीहरूका आउनुभयो र उहाँको आफ्नै जातिहरूले उहाँलाई इन्कार गरे.
As we'll see in the chapters, they not only rejected him, but they also killed him on the cross.
अनि हामीले बाँकी अरू अध्यायहरू हेर्दाखेरि जान्नेछौँ उहाँलाई चाहिँ ती यहुदीहरूले इन्कार गरेका मात्रै होइन उहाँलाई चाहिँ तिनीहरूले क्रुसमा मारेका छन्.
Jesus' death on the cross, however, was a part of God's plan for the salvation of the world.
तर जे भए तापनि संसारको उद्धारको लागि येशू प्रभुको क्रुसको मृत्यु चाहिँ पहिला नै परमेश्वरले तय गर्नुभएको कुरा थियो.
So in order to communicate these important themes, John records 7 miracles that Jesus did.
अनि यी सबै कुराहरूको बारेमा भन्नलाई वर्णन गर्नलाई प्रेरित युहन्नाले येशु प्रभुले गरेका आश्चर्यकर्महरूमा 7 अचम्मका कुराहरू चाहिँ भनेका छन्.
Now Jesus likely performed many hundreds of miracles. These 7 were signs were selected to highlight the miraculous power and authority of Jesus.
वास्तवमा येशु प्रभुले सयौं आश्चर्यकर्महरू गरेको गर्नुभएको थियो तर प्रेरित युहन्नाले केवल 7 मात्र यहाँ उल्लेख गरेका छन् जसद्वारा येशु प्रभुको व्यक्तित्व र उहाँको शक्तिको बारेमा हामीलाई थाहा हुन सकोस्.
So these miracles authenticate that he was sent from the Father God.
अनि यी उहाँका शक्तिमा गरिएका आश्चर्य कर्महरूले निश्चयता गराउँदथ्यो प्रमाणित गराउँदथ्यो कि उहाँ चाहिँ साँच्ची नै परमेश्वर पिताबाट आउनु भएको थियो.
These miracles, or he calls it these signs, testify to the fact that he is the Christ, the long awaited Messiah whom God promised to send to Israel in the Old Testament.
अनि उनले लेख्दछन् यी चिन्ह र यी आश्चर्य कर्महरू चाहिँ येशु प्रभु जो परमेश्वरले धेरै पहिलादेखि प्रतिज्ञा गरेको उद्धारकर्ता हुनुहुन्छ र यो चिन्ह र आश्चर्य कर्महरूले चाहिँ उहाँ नै परमेश्वरले पठाउन प्रतिज्ञा गर्नुभएको मसीह उद्धारकर्ता हुनुहुन्छ भनेर मानिसहरूले जान्न सकुन्.
Now besides these 7 signs, John also records Jesus 7 I am sayings.
अनि यो 7 आश्चर्य कर्मको साथसाथै येशु प्रभुले आफ्नै बारेमा जो भन्नुभएको आई एम अथवा म हुँ भन्नुभएको 7 किसिमको कुरा म हुँ भन्नुभएको त्यो कुरालाई पनि प्रेरित युहन्नाले यहाँ लेखेका छन्.
So these I am sayings, for example, are the ones where he says, I am the light of the world, I am the resurrection and the life.
अनि यो आई एम भन्ने यो म हुँ भन्ने कुरा चाहिँ जसरी येशु प्रभुले भन्नुभयो त्यो म संसारको ज्योति हुँ, म पुनरुत्थान र जीवन हुँ.
Or I am the bread of life, the first one.
अनि पहिलो चाहिँ उहाँले भन्नुभयो त्यो म जीवनको रोटी हुँ.
So each of these I am sayings point to the fact of his divinity.
वास्तवमा यो उहाँ येशु प्रभुले जुन म हुँ भन्नुभएको छ यो कुराले चाहिँ उहाँ साँच्चै नै ईश्वरीय शक्तिमा आउनुभएको परमेश्वरीय कुरा परमेश्वर आफै हुनुहुन्छ भन्ने कुराको प्रमाण दिदछ.
Now Jesus was not just an ordinary man.
अनि हामी यहाँनिर थाहा पाउँछौ येशु प्रभु कुनै साधारण मान्छे हुनुहुन्थ्यो.
And he was not just a great teacher or a great prophet.
उहाँ चाहिँ एउटा महान शिक्षक कि महान अगमवक्ता मात्र हुनुहुन्थेन.
Here is the amazing truth. Here is the amazing truth about Jesus. Jesus was God himself who came into the world.
अनि एकदमै येशु प्रभुको बारेमा अचम्मको सत्यता चाहिँ यहाँनिर छ, त्यो के हो भनेदेखि येशु प्रभु परमेश्वर आफै संसारमा मानिस भएर आउनु भएको थियो।
This is the great message of chapter 1.
अनि एक अध्यायमा लेखेको त्यो महान सन्देश चाहिँ यही थियो।
Chapter 2 gives the account of Jesus first sign, first of seven signs.
अनि दोस्रो अध्यायमा योहन्नाको सुसमाचार उहाँले गरेको सातवटा चिन्हहरू, सातवटा आश्चर्यकर्महरू मध्ये दोस्रो अध्यायमा पहिलो चाहिँ योहन्नाले लेखेका छन्।
And the first sign was the turning of water into wine at the wedding feast, if you recall.
त्यो पहिलो चिन्ह चाहिँ कानाको विवाहमा येशु प्रभुले पानीलाई दाखरसमा परिवर्तन गर्नुभएको थियो।
This is where Jesus began to show his divine glorious power, and those who saw it, his disciples, they believed in him. They began to believe in him.
अनि यी आश्चर्यकर्महरूद्वारा चाहिँ येशूले उहाँ चाहिँ परमेश्वरीय शक्तिमा आउनुभएको, परमेश्वरबाट आउनुभएको भन्ने कुराको प्रमाण दिँदै हुनुहुन्थ्यो, जसले गर्दा चाहिँ चेलाहरूले ती कुराहरू जस्तै देखे, उनीहरूले उहाँमा विश्वास गर्न थाले।
This chapter also recorded the cleansing of the temple, which shows Jesus' passion for honoring his father.
अनि दोस्रो अध्यायमा चाहिँ मन्दिरलाई चाहिँ सफा गर्ने काम उहाँले गर्नुभएको थियो, त्यहाँ भएका खराब कामहरूलाई निकाल्नु भएको थियो, यो सबै कुराले चाहिँ परमेश्वरको घरलाई शुद्ध गर्ने कुरा उहाँले गर्नुभएको कुरा देखाउँदछ।
And Jesus even used the temple as symbolic of his body, which would be destroyed, but it will be raised again after 3 days.
अनि येशू प्रभुले मन्दिरको बारेमा कुरा गर्दाखेरि उहाँले आफ्नै शरीरलाई पनि मन्दिरको रूपमा भन्नुभएको थियो, जुन चाहिँ नाश हुनेछ अनि फेरि बनाउनेछ भनेर।
Now we move on to chapter 3, where the first half is the great chapter on salvation.
अनि त्यसपछि हामी तेस्रो अध्यायमा हेर्नेछौँ। तेस्रो अध्यायको पहिलो खण्डमा चाहिँ मुक्तिको बारेमा, उद्धारको बारेमा एकदमै शक्तिशाली सन्देश चाहिँ त्यहाँ दिएको छ।
In that chapter, Jesus spoke to Nicodemus about the need for a person to be born again.
त्यो खण्डमा निकोदेमससँग येशू प्रभुले कुरा गर्दै गर्दाखेरि कुनै पनि व्यक्तिले चाहिँ परमेश्वरबाट नयाँ गरी जन्म लिनुपर्छ भनेर भन्नुभएको।
He told him, if you want to enter into God's kingdom, you must be born again.
अनि उहाँले निकोदेमसलाई भन्दै हुनुहुन्थ्यो, कोही परमेश्वरको राज्यमा प्रवेश गर्ने इच्छा गर्छ भने नयाँ गरी जन्मिनु पर्छ।
To be born again essentially involves believing in Jesus as the Son of God.
अनि नयाँ जन्म हुने कुरामा चाहिँ येशूलाई परमेश्वरको पुत्र हुनुहुन्छ भनेर विश्वास गरेर मात्र हुन सक्दछ यो कुरा।
In this chapter is probably also the most well-known verse in all the Bible, John 3:16.
अनि त्यो तीन अध्यायमा नै एकदमै प्रख्यात बाइबल पद लेखिएको छ, जुन धेरै मानिसहरूलाई थाहा छ, योहन्नाको सुसमाचार 3:16।
It is a great verse where Jesus declares God's great love for the world.
अनि यो पदद्वारा परमेश्वरको मानिसहरू प्रतिको प्रेमको बारेमा येशूले व्यक्त भन्नुहुन्छ।
For God so loved the world that he gave his only begotten son, that whoever believes in him shall not perish but have eternal life.
किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकमात्र पुत्रलाई दिनुभयो, जसले उहाँमाथि विश्वास गर्छ कोही नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्।
Chapter 4 gives the account of Jesus meeting with the Samaritan woman.
अनि चार अध्याय योहन्नाको सुसमाचारमा चाहिँ येशू प्रभुले सामरी स्त्रीसँग इनारमा भेटेको कुराहरूबाट त्यसमा त्यहाँ लेखिएको छ।
He offered to her living water and finally revealed to her that he is the Messiah.
अनि उहाँले चाहिँ सामरी स्त्री जो पानी लिन आएकी थिए उनलाई जीवित पानी दिनलाई चाहनुहुन्छ, अनि त्यसरी उहाँले जीवनको पानीको बारेमा सामरी स्त्रीलाई बताउनुहुन्छ।
She believed in him and she went and told the other villages about Jesus.
अनि वास्तवमा सामरी स्त्रीले येशु प्रभुसँगको कुरा गर्दै गर्दाखेरि पुरा विश्वास गर्छिन् र अरू गाउँको उनको गाउँको मान्छेहरूलाई येशुको बारेमा भन्नलाई उनी जान्छिन्.
So these villagers came and they met Jesus for themselves and they also believed.
अनि यी गाउँका मान्छेहरू सबै आएर येशु प्रभुलाई उनीहरू आफैले भेटेर येशुको कुरा आफै सुनेपछि ती उनीहरू सबैले विश्वास गरेका छन्.
And then this chapter also gives the account of Jesus' second sign, which was the healing of the official's son.
अनि यो चार अध्यायमा येशू प्रभुको दोस्रो चिन्ह दोस्रो आश्चर्य कर्मको बारेमा लेखेको छ जुन चाहिँ उहाँले एउटा अधिकारीको छोरालाई अभिषेक बनाउनु भएको थियो.
And as a result of that, the official and his whole household responded in faith and they believed in Jesus.
अनि त्यो घटना जो त्यो शासकको छोरा अभिषेक भएको घटनाले चाहिँ उसको सबै परिवार अचम्म मानेर येशू प्रभुलाई उनीहरूले विश्वास गरेका छन्.
Chapter 5 gives the account of the third Jesus third sign which was the healing of the lame man.
अनि पाँचौं अध्याय योहन्नाको सुसमाचारमा तेस्रो चिन्हको बारेमा आश्चर्य कर्मको बारेमा त्यहाँ उल्लेख गरिएको छ जहाँ चाहिँ लङ्गडालाई कुजो व्यक्तिलाई चाहिँ उहाँले अभिषेक बनाउनु भएको छ.
He healed the lame man at the pool of Bethesda on a Sabbath day.
अनि त्यो चाहिँ विश्राम दिनमा बेथेस्दाको त्यो पोखरीमा एकजना लङ्गडो मान्छेलाई उहाँले कुजो भएर जीवनभरि बसेको मान्छेलाई उहाँले अभिषेक बनाउनुहुन्छ.
Now the Sabbath day was a day of rest for the Jews.
वास्तवमा विश्रामको दिन यहुदीहरूको लागि चाहिँ आराम गर्ने दिन काम नगर्ने दिन.
Because Jesus performed his healing on a Sabbath, the Jews began to persecute him.
अनि येशू प्रभुले चाहिँ त्यो लङ्गडालाई चङ्गाइदिने काम चाहिँ विश्राम दिनमा गर्नु भएको हुनाले अब यहुदीहरूले चाहिँ उहाँलाई दुःख दिन थाले.
And John is going to show us, or John would show that this persecution of the Jesus by the Jews, which began in chapter 5, will continue to the end in chapter 19 in the death and crucifixion of Jesus.
अनि वास्तवमा प्रेरित योहन्नाले पाँच अध्यायबाट यहुदीहरूले येशूलाई दुःख दिन थालेको विरोध गर्न थालेको उनीहरू निरन्तर अझै अझै येशूलाई मार्ने कुरा गर्दै जान्छन् र 19-20 अध्यायमा जबसम्म उहाँलाई पक्रेर मृत्युमा क्रुसमा चढाउँछन् त्यहाँसम्म उनले यो कुरालाई वर्णन गरेका छन्.
So John would show that his own people, Jesus' own people, the Jews rejected him and gave him up to be crucified by the Romans.
अनि वास्तवमा प्रेरित योहन्नाले यो कुरालाई प्रष्ट रूपमा वर्णन गरेका छन्. येशू प्रभुको आफ्नै जाति जो यहुदीहरू छन् उनीहरूले येशू प्रभुलाई यस्तो इन्कार गरे र उनीहरूले येशू प्रभुलाई रोमीहरूको हातमा उहाँलाई क्रुसमा मृत्युदण्ड दिनलाई सुम्पिदिएका थिए.
Chapter 5 also speaks about judgment and resurrection that will come to all peoples of the world.
अनि पाँच अध्यायमा चाहिँ परमेश्वरको दण्ड र यो सबै कुराको बारेमा सबै संसारको मानिसहरूको पुनरुत्थानको बारेमा यी सबै कुरा चाहिँ त्यहाँ सुरु गर्नुहुन्छ.
On the last day, those who believe in Jesus will be resurrected to eternal life with God in heaven.
अनि येशूलाई विश्वास गर्नेहरू जति अन्तका दिनहरूमा येशू प्रभुसँगै बौरी उठ्नेछन् र येशू प्रभुसँगै स्वर्गमा जानेछन्.
But those who have rejected Jesus will be resurrected to face judgment and punishment.
तर येशूलाई इन्कार गर्नेहरूलाई चाहिँ उनीहरू पनि बौरी उठ्नेछन् तर उनीहरू चाहिँ दण्ड न्याय र दण्ड मा उनीहरू पर्नेछन्.
Now in chapter 5 also John spells out four clear principles or testimonies which point to the truth of Jesus as the Son of God.
अनि पाँच अध्यायमा नै येशू प्रभुले उहाँ चाहिँ परमेश्वरको पुत्र हुनुहुन्छ भन्ने कुराको प्रष्ट रूपमा चारवटा गवाही साक्षी उहाँको बारेमा उहाँले दिनुहुन्छ.
Chapter 6 gives the account of the fourth sign where Jesus fed 5,000 men with 5 loaves and 2 fish.
अनि छ अध्यायमा येशू प्रभुले पाँचौं आश्चर्य कर्म गर्नुभएको कुरा चौथो आश्रय कर्म गर्नुभएको कुरा बताउनु हुँदछ, जहाँ चाहिँ पाँचवटा रोटी र दुईटा माछाले हजारौं मान्छेहरूलाई खुवाउनु भएको कुरा त्यहाँ छ।
The people were physically fed and they wanted more food that Jesus could provide.
अनि मानिसहरु शारीरिक रूपमा खाना खान पाएका थिए अनि येशू प्रभुले दिनु हुने शारीरिक भोजनको लागि उनीहरु अझै चाहना गरिरहेका थिए।
These people were looking to satisfy their physical need, not realizing their far greater need was their spiritual need.
अनि यी मानिसहरु जसले येशू प्रभुबाट आश्रय काम गरेर यो खाना खान पाएका थिए उनीहरु केवल आफ्नो शारीरिक सन्तुष्टि भोजनको लागि मात्रै उनीहरू चासो राखिरहेका थिए, तर उनीहरूको आफ्नै आत्मिकी खाँचो चाहिँ के छ भनेर उनीहरूलाई थाहा पनि थिएन।
So Jesus counseled them to seek after food that cannot perish, which he would give them if they desired.
अनि येशु प्रभुले ती मान्छेहरूलाई सिकाउनु भयो त्यस्तो खानाको बारेमा जो खानाद्वारा चाहिँ कहिल्यै नाश हुँदैन र उनीहरूले त्यसको चाहना गर्नुपर्छ भनेर सिकाउनु भयो। यदि चाहना गरे भने उहाँले त्यो खाना दिन सक्नुहुन्छ।
This is where he said to them, I am the bread of life.
अनि त्यही बेलामा उहाँले आफ्नो बारेमा उनीहरूसँग भन्नुहुन्छ, म जीवनको रोटी हुँ, जीवनको रोटी म नै हुँ।
This is the first I am statement in John, Jesus is the bread of life from heaven.
अनि येशु प्रभुले येशु चाहिँ स्वर्गबाट आउनु भएको जीवनको रोटी भन्नु हुनुहुन्छ भन्ने कुरा, म जीवनको रोटी हुँ भनेर भन्नुभएको कुरा, यो चाहिँ पहिलो म हुँ भनेर उहाँले भन्नुभएको कुरा थियो।
In the end of chapter 6, John tells us sadly that many who had believed could not accept this teaching of Jesus and they turned their back on him.
अनि छ अध्यायको अन्ततिर येशूलाई पछ्याइ राखेका मान्छेहरू, उहाँलाई विश्वास गरिरहेका धेरै मानिसहरूले येशूलाई चाहिँ फेरि इन्कार गरेर आफ्नै बाटो लागेको कुरा हामी योहन्नाले त्यहाँ लेख्दछौँ।
Now chapter 7 continues with the tension between Jesus and the Jews who by this time were constantly plotting to kill him.
अनि सात अध्यायदेखि अझ यहुदी धर्मगुरुहरू र येशू प्रभुको बीचमा चाहिँ समस्या आउँदछ। उनीहरू निरन्तर रूपमा कसरी येशूलाई पक्रेर चाहिँ मृत्युदण्ड दिने यो कुराको योजना बनाउन थाल्दछन्।
He began to move around less in public to avoid being arrested by the Jews.
अनि त्यो हुन थालेपछि येशू प्रभुले सार्वजनिक रूपमा आफैलाई प्रस्तुत गर्न बन्द गर्नुहुन्छ, यहुदीहरूबाट उहाँ चाहिँ जोगिएर बस्न थाल्नुहुन्छ।
At the Feast of Tabernacles in Jerusalem, Jesus spoke of himself as the one who gives living water.
अनि जेरुसलेमको त्यो भेटुने पालको त्यो ट्याबरनाकलको भोजमा चाहिँ निस्तार चाडको भोजमा चाहिँ उहाँले आफ्नो बारेमा भन्नु भएको थियो।
By living water, Jesus was referring to the gift of the Holy Spirit, whom he will give to those who believe in him.
अनि उहाँले त्यहाँ चाहिँ उहाँ चाहिँ जीवित पानी हुनुहुन्छ, जसले चाहिँ तिर्खा लाग्छ उसलाई उहाँले दिनुहुन्छ, त्यो चाहिँ उहाँले पवित्र आत्माको बारेमा भन्नुभएको थियो।
Now the people were confused and divided regarding the identity of Jesus. Some believe he's from God, but others continue to seek to kill him.
अनि मानिसहरू येशू प्रभुको वास्तवमा को हुनुहुन्थ्यो भन्ने कुरामा दोधारमा नै रहे, कतिजनाले विश्वास गरे, कतिजनाले चाहिँ उहाँलाई मार्ने षड्यन्त्रमा लागे।
Chapter 8 begins the account of the woman caught in adultery.
अनि आठ अध्यायमा चाहिँ व्यभिचारमा पक्रिएकी स्त्रीको बारेमा योहन्नाले लेख्दछन्।
And it shows the contrast between the kindness and forgiveness of Jesus shown to the woman versus the wickedness of the Jewish leaders who wanted to kill her.
अनि त्यो घटनाबाट चाहिँ येशू प्रभुले लाई चाहिँ त्यो स्त्रीले आएर कसरी व्यवहार गर्दछिन् र कसरी येशू प्रभुले उनीहरूलाई तिनलाई चाहिँ दया गर्नुहुन्छ र क्षमा दिनुहुन्छ, त्यो कुराबाट चाहिँ यहुदी धर्मगुरुहरूले चाहिँ मार्न चाहन्थे तर येशू प्रभुले चाहिँ तिनीहरूप्रति दया र क्षमा दिएको कुरा हामी त्यहाँ देख्दछौँ।
In this chapter, Jesus declared, I am the light of the world.
अनि यो अध्यायमा आठ अध्यायमा चाहिँ यसु प्रभुले म संसारको ज्योति हुँ भनेर घोषणा गर्नुभएको थियो.
Jesus came to reveal God to people.
यसु प्रभु चाहिँ परमेश्वरलाई मानिसहरूको बीचमा प्रस्तुत गर्न आउनुभएको थियो.
Those who abide in him are his true disciples.
अनि जो यसु प्रभुमा रहन्छन् उनीहरू नै उहाँका सत्य साँचो चेलाहरू हुन्.
His true disciples will know the truth and the truth will set them free from sin.
अनि उहाँका सत्य साँचा चेलाहरूलाई चाहिँ सत्यको ज्ञान हुन्छ, सत्यले चाहिँ उनीहरूलाई पापबाट चाहिँ छुटकारा दिन्छ.
Chapter 9 gives the account of Jesus healing the man born blind.
अनि नौ अध्यायमा अन्धो व्यक्तिलाई त्यो बिसेक पारेको चंगाई दिएको कुराको बारेमा लेखिएको छ.
In contrast to the stubborn Jewish leaders, this blind man was able to evaluate the teachings of Jesus.
अनि जसरी यहुदी धर्मगुरुहरूले येशूलाई नमन पराएर उहाँको कुरा नबुझेर नसुनेर हिँडेका थिए, तर यो अन्धो मान्छेले येशूको शिक्षालाई चाहिँ विश्वास गरेका थिए.
Jesus revealed to him that he is the Messiah and the man immediately believed in him and worshiped him.
अनि येशू प्रभुले त्यो अन्धो मान्छे बिसेक भएपछि उहाँलाई भन्नुभयो उहाँ नै मसीहा हुनुहुन्छ, अनि त्यो मान्छेले तुरुन्तै येशूमा विश्वास गरेर उहाँलाई महिमा दिन थाल्यो.
So this is in stark contrast to the Jews who stubbornly refused to believe.
तर यो अन्धो मान्छे र यहुदीहरूको बीचमा एउटा भिन्नता त्यहाँ देखिन्थ्यो, किनभने यहुदीहरू चाहिँ विश्वास गर्न अटेर थिए, दुष्ट थिए.
In chapter 10, Jesus speaks of himself as I am the door of the sheep and also I am the good shepherd.
अनि 10 अध्यायमा येशू प्रभुले भनेको कुरा योहन्नाले लेख्दछन्, उहाँले भन्नुहुन्छ म भेडा गोठाको गोठको ढोका हुँ, म असल गोठालो हुँ.
Jesus is the door because he is the only way to God and the way to safety and pasture for the sheep.
अनि वास्तवमा येशु प्रभु चाहिँ ढोका हुनुहुन्छ, किनभने उहाँ मात्र परमेश्वरकोमा जाने एउटा मात्रै बाटो हुनुहुन्छ, अनि उहाँले नै भेडाहरूलाई सही ठाउँमा खाने ठाउँमा सुरक्षामा लान सक्ने असल गोठालो हुनुहुन्छ.
We the believers are his sheep.
अनि हामीहरू जो उहाँका विश्वासीहरू हामी चाहिँ उहाँका भेडाहरू हौ.
Jesus is the good shepherd because he protects and he lays down his life for his sheep.
येशु प्रभु असल गोठालो हुनुहुन्छ कारण उहाँले आफ्नो भेडाहरूको लागि आफ्नो जीवन दिनुहुन्छ.
And he gives his life and he gives his sheep eternal life.
अनि उहाँका भेडाहरूलाई अनन्त जीवन दिनुहुन्छ, सुरक्षा दिनुहुन्छ, अनि उनीहरूलाई सबै कुरा उपलब्ध गराउनुहुन्छ.
And at the end of chapter 10, we see that Jesus continued to appeal to the Jews to believe in him, particularly because they have seen with their own eyes the miracles he did.
अनि 10 अध्यायको अन्ततिर येशू प्रभुले यहुदीहरूलाई उहाँमा विश्वास गर्नलाई अझै निवेदन गर्नुहुन्छ, किनभने तिनीहरूले येशू प्रभुले गरेका आश्चर्य कर्महरू सबै कुराहरू देखेका थिए.
And many responded and believed in him. Others sought to arrest him because of his claims.
तर त्यो बेलामा धेरैले उहाँमाथि विश्वास गरे, तर कतिले चाहिँ उहाँलाई अझै पक्रेर मार्ने षड्यन्त्रतिर लागे.
And finally, in chapter 11, Jesus raised the dead man Lazarus to life.
अनि अब अन्तिममा 11 अध्यायमा हामीले हेर्यौं येशु प्रभुले मरेको व्यक्ति लाजरसलाई जिउँदो बनाउनु भयो.
And because of this, many more Jews believed in him, but others continued to reject him.
अनि त्यो अचम्मको काम जो मरेकोलाई जिउँदाउने काम गर्नुभयो त्यसले गर्दाखेरि धेरै यहुदीहरूले उहाँमा विश्वास गरे, तर अरूहरू अझै पनि येशूलाई मार्ने योजनामै लागिरहे.
The council was trying, finally the Jewish council, the Jewish ruling council together rejected Jesus and decided that he must die.
अनि वास्तवमा यहुदीहरूको त्यो महासभा, उनीहरू यहुदीहरूको धर्मगुरुहरू महासभामा भेटेर त्यो महासभामा प्रधान पुजारीको सल्लाह अनुसार येशू प्रभुलाई चाहिँ मार्ने नै उनीहरूले डिसिजन त्यहाँ गर्दछन्.
This council was trying to preserve their own power and authority over the people.
अनि ती महासभाहरूले चाहिँ उनीहरूको अधिकार मानिसहरू प्रति चाहिँ अधिकार जान्छ कि उनीहरूको शक्ति जान्छ कि भन्ने डर थियो त्यसैलाई उनीहरूले सुरक्षा गर्न चाहन्थे.
And together they plotted Jesus death.
त्यसकारणले सँगसँगै त्यो सभाघरका मान्छेहरूले येशू प्रभुको मृत्युको योजना बनाए.
And this brings us to the climax of the tension between Jesus and the Jews who sought his life.
अनि यो घटनापछि चाहिँ यहुदीहरू जसले येशूलाई मार्न चाहन्थे र येशू प्रभुको बीचमा एउटा त्यस्तो खालको अवस्थामा ल्याइपुराएको हुन्छ.
Indeed, as John says in the first chapter, his own people, the Jewish nation, did not receive him.
अनि हामीले देख्दछौँ पहिलो अध्यायमा युहन्नाले भनेको जस्तै उहाँको आफ्नै यहुदी जाति आफ्नै जनहरूले उहाँलाई इन्कार गरेका थिए.
So our next lesson will begin from chapter 12, where we will look at the last week of Jesus' life.
अनि हाम्रो दोस्रो